तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार, एसपीएस रेडियोको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। आज विक्रम सम्बत 2078 साल माघ 9 गते, तदनुसार जनवरी 23 तारिक आइतबार। आजको यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। अब कार्यक्रममा प्रस्तुत हुने विषयहरूबारे कुरा गरौँ। आजको कार्यक्रममा हामी जुवा को लत र यसको हानि रोकथामका लागि भएका प्रयासबारे कुरा गर्नेछौँ। र यसमै चाहिँ केही वर्ष अगाडि नेपालीहरूको सिडनीको एक फुटबल क्लबले आफ्ना सदस्यहरूमा जुवाको लत देखिएपछि उनीहरूलाई त्यस लतबाट निकाल्न गरेको प्रयासबारे कुरा गरेका थियौँ। र आज हामी त्यही सगरमाथा फुटबल क्लबमा यो समस्या अहिले कस्तो छ त भनेर सुन्नेछौँ। त्यस्तै साप्ताहिक नेपाल सन्दर्भमा अस्ट्रेलियामा सिकेको कुरा नेपालमा कोभिड-19 विरुद्धको लडाइँमा उपयोग गरेका जनस्वास्थ्यविद डाक्टर समीर मणि दीक्षितसँग गरिएको कुराकानीका साथ पछिल्ला 7 दिनका प्रमुख समाचारहरू सुन्नेछौँ। अनि अहिले अब पछिल्लो समयमा कोट ब्राउन भन्ने शब्द त सुन्नुभएकै होला, यो भनेको के हो भनेर पनि चर्चा गरौँला। अनि गीत सङ्गीत पनि छन् कार्यक्रमको अन्त्यतिर। केही वर्ष अगाडि, लगभग 4 वर्ष भयो होला, हामीले एउटा सिडनीमा रहेको नेपाली फुटबल क्लब सगरमाथा फुटबल क्लबसँग कुराकानी गरेका थियौँ र त्यहाँ क्लबभित्रका सदस्यहरू पनि केही हदसम्म यो जुवाको लतमा फसेको र त्यस उनीहरूको सहायताका लागि चाहिँ क्लब आफै एकजुट भएको विषय ल्याएका थियौँ। र अब यिनै बहुसांस्कृतिक समुदायमा यो लत बढिरहेको यो सन्दर्भलाई जोड्दै हामीले चाहिँ अब क्लबभित्र चाहिँ कस्तो रहेको छ त पछिल्लो अवस्था भन्नेबारे कुरा गरेका छौँ। त्यसको त्यो प्रस्तुति पनि हाम्रो कार्यक्रममा केही बेरमा सुन्न सक्नुहुनेछ। त्यस्तै साप्ताहिक नेपाल सन्दर्भमा अस्ट्रेलियामा पढाइ सकाएर नेपाल गएर कोभिड-19 विरुद्धको लडाइँमा होमिएका भनौँ न होइन एक जनस्वास्थ्यविद डाक्टर समीर मणि दीक्षितसँग गरिएको कुराकानीका साथै प्रमुख समाचारहरू पछिल्ला 7 दिनका लिएर आउनुहुनेछ नेपाल संवाददाता सेवा भट्टराई। त्यस्तै अब पछिल्लो समयमा कोट ब्राउन भन्ने शब्द सुन्नुभएको छ भनेदेखि चाहिँ अब भिक्टोरियामा कोट ब्राउन लागू गरे पश्चात इन्भिट्रो फर्टिलाइजेसन वा आइभीएफलाई बन्द गर्ने विषयलाई लिएर किन विवाद भएको हो भन्ने बारे पनि कुरा गरौँला। तर अब यी सबै विषयवस्तु त छँदैछन्, त्यही हो आफ्नो विचार राख्न चाहनुहुन्छ भने 04299962063 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ, आफ्नो विचार राख्न सक्नुहुनेछ कार्यक्रममा प्रस्तुत भएका विषयहरूमा। त्यति भन्दै चाहिँ अहिलेलाई भने अघिल्लो कार्यक्रमलाई छोटकरीमा फर्केर हेरौँ। बढ्दो ओमिक्रन संक्रमणका कारण कर्मचारीका अभाव भयो र समस्याग्रस्त क्षेत्रहरूलाई सम्बोधन गर्न चाहिँ विदेशी विद्यार्थीहरूले प्राप्त गर्दै आएको पाक्षिक 40 घन्टा मात्र काम गर्न पाउने अधिकारलाई अस्थायी संशोधन गर्दै सरकारले योभन्दा बढी काम गर्ने अनुमति प्रदान गर्ने घोषणा गर्यो। यो बारेमा त समाचार सुनिहाल्नुभयो होला। अनि हामीले बिहिबारको कार्यक्रममा यो नियमलाई लिएर नेपाली विद्यार्थीहरूको प्रतिक्रिया राखेका थियौँ। धेरैले यो निर्णयको स्वागत गरे पनि केहीले भने काम धेरै गर्ने सुरमा पठन पाठनमा आवश्यक समय नदिँदा भिसामा नै समस्या आउन सक्ने चिन्ता समेत व्यक्त गरेका थिए। एकपटक तीमध्येका एक विद्यार्थीको यो भनाइ सुनौ।
त्यो अब भिसामा प्रब्लम आउने कुरा एउटा कुरा भइहाल्यो है। पढाइ मेन भनेको स्टुडेन्ट, यहाँ स्टुडेन्ट भिसामा आउँदाखेरि सर्टेन क्राइटेरिया हुन्छ स्टुडेन्ट भिसाको रिक्वायरमेन्ट मिट गर्ने, जस्तै 80% एटेन्डेन्स हुनुपर्छ। पहिला अहिले 40 आवर्स बनायो पर विक काम गर्ने, नत्र पहिला 20 आवर्स पर विक भन्दा 1 घन्टा पनि बढी काम गर्न पाइँदैन। असाइनमेन्ट टाइममा बुझाउनुपर्छ, कलेज 2 दिनदेखि 3 दिन एटलिस्ट जानुपर्छ, होइन यस्तो चिजहरू थियो। अब सिन्स 40 आवर्स बनाइदिएको छ गभर्मेन्टले, त्यो चिजले गर्दाखेरि मान्छेहरू अब स्टुडेन्टहरू अलिकति बढी पैसातिर कुदेर कलेजहरूलाई टाइम त्यति नदिने हो कि, त्यसले गर्दा लङ रनमा भिजालाई डेफिनेटली एफेक्ट गर्छ। इफ यहाँ कुनै एउटा विषयमा स्टडी गर्न आएको छ भने, इफ त्यो मान्छेले त्यो पढाइ कम्प्लिट अथवा कन्टिन्यू गर्दैन भने उसको भिजालाई डेफिनेटली रिस्क हुन्छ। गभर्मेन्टको अलिकति स्वार्थ, यहाँ अस्ट्रेलियन गभर्मेन्टको अलिकति स्वार्थको पनि कुरा गर्छु म, किनभने 2019-20 प्राइम मिनिस्टरले इन्टरनेसनल स्टुडेन्टहरूलाई इफ यु भनेको यदि तपाईँहरू आफ्नो हेरविचार गर्न सक्नुहुन्न भने हजुरहरूले आफ्नो कन्ट्री जाँदा हुन्छ भनेर क्लियरली एउटा प्रेसमा स्टेटमेन्ट दिनुभएको थियो। एन्ड अब त्यही चिज त्यही स्टुडेन्टहरू उहाँलाई चाहिरहेको छ अनि 40 आवर्स अब लेबर सर्टेज भयो कोभिडको कारणले गर्दाखेरि अनि अब इन्टरनेसनल स्टुडेन्टहरूलाई लेबर बनाएर ल्याउने खालको पार्छ पनि देख्दैछु म
र अब सरकारको 540 घन्टा मात्र काम गर्न पाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भन्ने नियममा आएको परिवर्तन पश्चात नेपाली विद्यार्थीहरूबाट आएका केही मिश्रित प्रतिक्रियाहरूमध्येको एउटा प्रतिक्रिया सुनिहाल्नुभयो र यो सामग्री तपाईँले हाम्रो वेबसाइटमा sps.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ त्यसै गरेर फेसबुक र ट्विटरमा @sps nepalima त्यसको लिङ्क उपलब्ध रहेको छ र यति भन्दै अब अर्को विषयवस्तुतर्फ लागौँ अस्ट्रेलियामा 9 वर्ष अध्ययन गरेपछि हाल नेपालकै जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालका चर्चित जनस्वास्थ्यविद डाक्टर समीर मणि दीक्षितसँग गरिएको विशेष कुराकानीका साथ नेपालका पछिल्ला 7 दिनका प्रमुख समाचारहरू सुन्नुहोस् नेपाल संवाददाता सेवा भट्टराईबाट
यस हप्ताका प्रमुख समाचारमा जनता समाजवादी दलकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एउटा सार्वजनिक भाषणमा गौर नरसंहार दोहोर्याउने धम्की दिएपछि त्यसको सर्वत्र विरोध भएको छ विभिन्न राजनीतिक दल लगायतका मानिसले उनको राजीनामा माग गरिरहेका छन् र यसबारेमा कुनै प्रतिक्रिया नदिएपछि सरकार पनि आलोचित बनेको छ प्रदेश 2 को प्रदेश सभाले मतदान गरेर प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको छ प्रदेश 2 को नाम मधेस र राजधानी जनकपुरधाम हुने भएको छ गत शनिबारदेखि नेपालको प्रसिद्ध नाटकघर गुरुकुल फेरि सञ्चालनमा आएको छ नेपालमा नियमित व्यावसायिक नाटक मञ्चनको सुरुवात गर्ने गुरुकुल करिब 1 दशक अघि आफ्नै जग्गाको अभावमा बन्द भएको थियो हाल भने फेरि नाटक पुतलीको घर देखाएर बानेश्वरको कुञ्ज नाटकघरमा गुरुकुल सञ्चालन हुन थालेको हो नेपालले यस हप्तादेखि अग्रपङ्क्तिमा रहेका मानिस र 60 वर्षभन्दा माथिका मानिसका लागि कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा अर्थात् बुस्टर डोज दिन थालेको छ नेपालमा कोरोना महामारीको तेस्रो लहरमा 34 जनाको मृत्यु भइसकेको छ र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हप्तामै 20,000बाट बढेर 65,000भन्दा बढी पुगेको छ कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक क्षेत्रहरूमा नियन्त्रणहरू बढाएको छ यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ भने यातायात लगायतका सार्वजनिक स्थलमा मास्क र सेनिटाइजरको नियमन बढेको छ यसै सन्दर्भमा मैले अस्ट्रेलियामा उच्च अध्ययन गरेका जनस्वास्थ्यविद समीर मणि दीक्षितसँग कुराकानी गरेकी छु
समीरजी सबभन्दा पहिला चाहिँ अहिले यो जुन ओमिक्रोन भेरिएन्ट देखिरहेको छ नेपालमा त्यो चाहिँ कतिको खतरनाक छ त्यसलाई कसरी हेर्नु भएको छ थोरै भनिदिनुहोस् न
ए हुन्छ म पहिले 100 पछाडि जान्छु है अब हामी अहिले ओमिक्रोन भनिरहेको छौँ मोस्ट लाइकली ओमिक्रोन नै हो होइन तर एउटा प्रब्लम कहाँ छ भन्दाखेरि हाम्रो गभर्मेन्ट मेकानिजममा जुन जिन सिक्वेन्सिङ गरेर ओमिक्रोन नै हो भनेर जुन भन्नुपर्छ नि लास्ट 1 महिना हेऱ्यो भने दे हेभ हार्डली डन एनी सिक्वेन्सिङ एटलिस्ट पब्लिकली सो वी आर अज्युमिङ इज ओमिक्रोन त्यो जुन बेस्ड अन द इन्फेक्टिभिटी जुन किसिमले बढिरहेको छ केसहरू वी थिङ्क इज ओमिक्रोन तर अफिसियली गभर्मेन्टले 80% ओमिक्रोन छ 80% भनेर भन्न सकेको छैन लास्ट 10 डेजमा सो त्यसले गर्दाखेरि हामी यसरी भनौँ न मोस्ट लाइकली ओमिक्रोन नै हो डेल्टा पनि छ तर ओमिक्रोन बढी छ भनेर हामी त्यसो त्यतातिर द्याट लाइन अफ थटमा गए हुन्छ होइन र अब त्यो लाइन अफ थटमा जाने हो भने ओमिक्रोन अहिले संसारभरिको डेटा र नेपालकै डेटा पनि हेर्ने हो भने डेल्टाको तुलनामा एकदमै निकै नै कमजोर देखिएको छ नो डाउट अबाउट द्याट एब्सोल्युटली नो डाउट अबाउट द्याट
भन्नाले यसबाट चाहिँ रोग कतिको सिभियर हुन्छ अथवा कतिको मृत्यु हुन्छ भन्ने चाहिँ अलिकति कम देखिया छ डेल्टा भन्दा
एकदम अहिले पनि डेथ हेर्ने हो भने होइन हुन त अब त्यही हो कि डेल्टाले गर्दा हो कि ओमिक्रोनले गर्दा भन्न छुटाउनु एकदमै गाह्रो छ फर द रिजन मैले भर्खर भनेको रिजनले गर्दा तर पनि अब डेल्टामै जाने हो भने डेल्टाको फर्स्ट 3 विक्समा डेथ नम्बर्स भरेर बढिसकेको थियो यसपालि नम्बर्स हेभ नट रिजन एन्ड हस्पिटल बेडमा पनि जुन लेभलको इन्क्रिज जुन डेल्टाको बेला देखाएको थियो त्यसको एकदमै लेस देन भनिहाल्यो अहिले हेर्दा लेस देन 10% अफ द्याट हेज बिन सिन त्यो डेटा हेर्न सकिन्छ भनेपछि अहिले जुन किसिमको मान्छेहरू अब टेस्ट गर्न आउने मान्छेहरू पनि एकदम सिम्पल सिम्टम्स लिएर आएको छन् र अझ कतिजना त सिम्टम लिएर आयो भन्दा पनि फ्यामिलीमा देखिया हुनाले आएका छन् अथवा बाहिरजना मान्छेहरू आएकालाई चाहिँ यसो टेस्ट गर्दा पोजिटिभ भएर देखिया छ कि. सो इन रियालिटी नेपालमा पनि हस्पिटलाइजेसन एस्पेसली आइसियु र भेन्टिलेटर हेर्नुपर्छ हामीले, त्यसमा एकदमै कम देखिया छ, डेथ एकदमै नै कम देखिया छ भने सिम्टम्स पनि माइल्ड टु मोडरेटमा मेजोरिटीलाई देखिया छ.
हजुर, भनेपछि हामी यो ओमिक्रोन भेरिएन्टदेखि डराउनु पर्दैन नेपालमा कि कस्तो छ तपाईँको विचार?
सतर्क हुनुपर्छ, अबभियसली भ्याक्सिनेसनले त इट प्लेज द रोल, भ्याक्सिन खोप लगाएको मान्छेमा अबभियसली डेल्टा होस् कि ओमिक्रोन होस् त्यसले त्यसले त्यति सिभियरिटी गर्न सक्दैन भ्याक्सिन लगाएको मान्छेमा होइन, अथवा पुरानो इन्फेक्सन थियो र ठिक भएको मान्छेमा पनि त्यस्तै हो, मतलब त्यो सिभियरिटी कम छ होइन. र हालसालै भर्खरै मलाई आई वाज रिडिङ एन आर्टिकल भर्खरै नेपाली अनलाइनमा जुन चाहिँ नि एपिडेमियोलोजी डिभिजनले रिलिज गरेको डेटा थियो, त्यसमा के देखाएको छ भन्दाखेरि 88% अफ द पिपल हु रिस हेभ बिन हु डाइड भनौँ न सिन्स ओमिक्रोनको जनवरीदेखिको डेटा हेर्ने हो भने विच इज एट्रिब्युटेड टु ओमिक्रोन भनौँ न प्रोक्सीबाट मा चाहिँ 88% अफ द दोज द्याट डाइड त्यसो अब 34 हो कि 35 पिपलहरू छन् उहाँहरू चाहिँ सबै अनभ्याक्सिनेटेड भन्छ 88% अफ द पिपल हु डाइड since January beginning they chani where those that were not vaccinated khop nalaga manche ma chani 88% chani mrityu bhayeko dekhiyo bhanji tele pani dekhaucha ki omicron chani samagra ma kada chhai chaina ra aja vaccine la manche ta ekdamai mild cha ra yesle chani hospitalization ra mrityu bata bachaucha bhanne kura dekhiyo.
हजुर हजुर, अनि यो तेस्रो लहर सुरु भइ नै सकेको छ नेपालमा कोरोना महामारीको, तर यसमा चाहिँ सरकारको तयारी अलिकति कमजोर देखियो. तपाईँले पनि भन्नुभयो कि सरकारले ओमिक्रोन हो कि होइन भनेर नै छुट्याउन सकेको छैन भनेर, अनि अरू अरू हिसाबले चाहिँ सरकारको तयारी कस्तो पाउनु भएको छ तेस्रो लहरको सामना गर्नलाई?
मेरो पनि अब हिजो म एक्चुली टेलिभिजनमै प्रोग्राममै थिएँ, म एपिडेमियोलोजी महाशाखाका निर्देशक सही म टेलिभिजनमा थिएँ, नेपाल टेलिभिजनमा हामी यही कुरा गरेका थियौँ होइन. अब मेरो भनाइ त्यही थियो कि मतलब भ्याक्सिनेसनमा संसारमै भ्याक्सिनेसन प्रब्लम भएको बेला नेपालमा पनि भयो, अब नेपालमा भ्याक्सिनेसन रेट राम्रो भएर छ त्यसले गर्दाखेरि त्यो कम्प्लेन मेरो छैन. तर जहाँसम्म यो सिक्वेन्सिङको कुरा छ अबभियसली लट अफ रुम फर इम्प्रुभमेन्ट देख्छु म, किन अब नेपालमा यत्रो ल्याबहरू भएको ठाउँमा पनि सिक्वेन्सिङ नियमित रूपले सिक्वेन्सिङ नगर्नु, नेपालमा ओमिक्रोन छ कि डेल्टा छ भनेर एटलिस्ट आधिकारिक रूपमा एउटा रिसर्चको एङ्गलबाट पनि नभन्न भन्न नसक्नु भनेको नेपाल गभर्मेन्टको कमजोरी हो हेर्नुहोस् है. अब जहाँसम्म अरू कुराको कुरा छ, अब भ्याक्सिन अगाडि नै बढाएको छ, दे कुड डु अ बेटर जब विथ भ्याक्सिन. मेरो कम्प्लेन चाहिँ अब भ्याक्सिन लाउनलाई मान्छे लाइन बस्नु नपर्ने हो कि, अब लाइन पनि कस्तो भने थोरै थोरै लाइन भएको केही थिएन. अब इफ युआर डिलिङ विथ ओमिक्रोन विच इज हाइली इन्फेक्सियस, त्यस्तो भाइरस वरिपरि फैलिएको बेलामा लाइन बस्दाखेरि इभन इफ इज आउटडोर्स इभन इफ यु मास्क अप द चान्सेस अफ त्यो इन्फेक्सन चाहिँ बढ्छ कि, किनभने बिकज जस्ट बिकज त्यो ओमिक्रोन जस्तै भावनाले. त्यसले गर्दा चाहिँ यो लाइन बस्ने अब लिमिटेड खोप केन्द्र राख्ने चाहिँ म अझ पनि खुसी छैन. सो आइ एम होपिङ कि नेपाल सरकारले त्यसलाई चाहिँ अब बढाउने छ.
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
र एसबिएस नेपालीको यो प्रत्यक्ष कार्यक्रम प्रत्येक हप्ता आइतबार र बिहिबार सिडनी समयअनुसार दिउँसो 4-5 बजेसम्म प्रसारण हुने गर्दछ, र यस कार्यक्रम चाहिँ एसबिएस रेडियोको निशुल्क मोबाइल एप डाउनलोड गरेर प्रत्यक्ष सुन्न सक्नुहुनेछ. हाम्रो वेबसाइटमा गएर पनि यो कार्यक्रम सुन्न सकिन्छ भने त्यति मात्र होइन, टिभीमा एसबिएस रेडियोहरूको सूचीमा एसबिएस 2 सेलेक्ट गरेर पनि सुन्न सक्नुहुनेछ. अब यति जानकारी दिइसकेपछि कोड ब्राउन बारे बुझौँ. कोड ब्राउन भनेको यस्तो कोड हो जसले अस्ट्रेलियाभरिका स्वास्थ्य सेवाहरूमा पहिचान पाएको छ. यो कोड देशका कुनै बाह्य कारणले अस्पतालहरूमा चाप बढ्न गएको खण्डमा लागू गरिन्छ. भिक्टोरियाले कोड ब्राउन लागू गरिएको घोषणा गरेपछि सङ्घीय सरकारले सन् 2020 महामारी फैलदै गर्दा निजी अस्पतालहरूसँग गरेको सम्झौता क्रियाशील गराउने खुलासा गर्यो. उक्त सम्झौतामा आवश्यक परेको अवस्थामा निजी अस्पतालहरूले आफ्नो उपकरण कर्मचारी र अन्य स्रोतहरू सहयोग स्वरूप सार्वजनिक स्वास्थ्य क्षेत्रलाई उपलब्ध गराउने उल्लेख गरिएको छ. अस्ट्रेलियाका निजी अस्पतालहरूको सङ्गठनका प्रमुख कार्यकारी अधिकृत माइकल रफले यो निर्णयको पछाडि कोभिड 19 बिरामीहरूको संख्या उच्च रहनु एक कारण भएको बताएका छन्, तर उनले स्वास्थ्य प्रणालीमा देखिएको यो चाप कोरोना भाइरस मामिलामा वृद्धि भएका कारण मात्र नभएको बताएका छन्.
another big part of it is the unavailability of staff. And I know from the private hospital's perspective, I'm being told that on any given day, somewhere between 10 and 20% of their staff are unavailable, either because they've got COVID or they're isolating because they're a close contact. And obviously that's across the board, nursing staff, doctors, administrative staff, cleaners, catering staff. So it makes it quite a difficult proposition to run a hospital when you know you're going to be down 10 to 20% of your staff, but you don't know which ones are going to be unavailable on any given day.
डेकन विश्वविद्यालयको महामारी सम्बन्धी विषयकी प्रमुख प्रोफेसर क्याथरिन बेनेट भन्छिन् स्वास्थ्य प्रणालीमा ओमिक्रोनले नयाँ चुनौतीहरू थपिदिएको छ.
The incredibly high number of cases in the community that aren't actually translating to worryingly high numbers of people in hospital for the infection. We've dealt with these numbers before, but it's taking more people to hospital with the infection just because the community rates are so high. But we're combining that with this incredible challenge with staff outages. We've got staff who have been infected either at work or not at work. We're trying to manage the hospital situation where you've got a major infection control issue. Whatever the reason someone is in the hospital, we've now got many more numbers of people who are infectious as patients in the hospital and need to be there.
कोड ब्राउन लागू गर्दै गर्दा भिक्टोरिया सरकारले कोभिड 19 मामिलाका कारण अस्पतालहरूमा परेको चाप कम गर्न भन्दै इन्भिट्रो फर्टिलाइजेसन अर्थात् आइभीएफ लगायत सम्पूर्ण इलेक्टिभ सर्जरीहरूलाई 3 महिनाका लागि बन्द गर्ने निर्णय गर्यो. आइभीएफ बन्द गर्ने निर्णयको चौतर्फी विरोध भएपछि राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले सो निर्णय सच्याएर आइभीएफ उपचारलाई निरन्तरता दिने निर्णय गरे. यस पश्चात इलेक्टिभ सर्जरीको परिभाषाभित्र रहेका कमजोरी पनि बाहिर आयो. केही स्वास्थ्य प्रक्रियालाई यो परिभाषाभित्र राख्दा कुनै प्रक्रिया कति आवश्यक छ भन्ने कुरालाई कम आकलन गरिएको भनाइहरू आए. प्रोफेसर माइकल रफ भन्छन् उक्त शब्दलाई परिवर्तन गर्न जरुरी छ.
I think the issue is that there's a common misconception that elective surgery is optional, and that's not the case. The definition of elective surgery means anything that's not emergency surgery. So if you have somebody coming in with major trauma from a car crash or an accident or somebody who's got acute appendicitis, obviously that can't be postponed and that surgery has to take place. Elective really means anything that can be planned or deferred for 24 hours. So there's still a lot of urgent surgery that is included under the term elective. So maybe we need to move away from the term elective and talk about urgency categories.
कोड ब्राउन लागू गरेपछि केही असन्तुष्टि विरोध र निराशाका आवाज सुनिए पनि यसलाई नकारात्मक रूपमा मात्र लिन नहुने भन्दै प्रोफेसर बेनेटले यसरी स्रोतहरूको परिचालन गरिँदा आउँदा हप्ताहरूमा अस्पतालहरूमा देखिएको चाप कम गर्नेमा आशा व्यक्त गरेकी छन्.
We start to see those numbers stabilize. It will keep the pressure on the hospitals for a few weeks. But as we start to see less people in the community with the virus, less virus being taken in, less workers being impacted, that we should see this turnaround.
र यो कोड ब्राउन सम्बन्धी यो रिपोर्ट पश्चात अब भने पालो भएको छ छोटो विश्राम लिने र विश्रामपछि अन्य विषयवस्तुहरू लिएर फेरि पनि उपस्थित हुनेछौँ. विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम एसपिएस रेडियोमा. अब भने जुवाको लत र यसबाट हुने हानि रोकथामका लागि सामुदायिक प्रयासबारे कुरा गरौँ. पश्चिमी सिडनीमा बहुसांस्कृतिक समुदायमा जुवाको लत र यसले पार्ने असरसँग जुझ्न स्रोत साधनलाई विस्तार गरिएको छ. विशेष गरी लकडाउनलाई हटाइएपछि जुवा खेल्ने गतिविधि बढ्दै गर्दा परामर्श र सहायता प्रदान गर्ने सेवाहरूले संस्कृति सुहाउँदो हिसाबले आफ्नो कार्य गरिरहेका छन्. एक रिपोर्ट. कोभिड 19 लकडाउनको समयमा प्रत्यक्ष उपस्थित भएर जुवा खेलिने स्थानहरू बन्द हुँदा त्यस्ता स्थानमा जुवा खेल्ने गतिविधि घट्नु स्वाभाविक हो, तर त्यो अनलाइनतर्फ गयो. खास गरी 18-24 वर्ष उमेर समूहका पुरुषहरूमा अनलाइनमा जुवा खेल्ने क्रम बढ्यो. गत वर्षको जुन र जुलाईमा लकडाउन निकै कडा रहँदा परिवारका विविध विषयमा अध्ययन गर्ने अस्ट्रेलियन इन्स्टिच्युट अफ फ्यामिली स्टडिजले 2000 अस्ट्रेलियालीहरूमा सर्वेक्षण गरेको थियो. उक्त अध्ययनमा सहभागी प्रत्येक तीनजना मध्ये एक सहभागीले कोभिड उन्नाइसको समयमा सट्टेबाजीका लागि नयाँ अनलाइन अकाउन्ट बनाएको बताएका थिए र हप्तामा चार पटक भन्दा बढी जुवा खेल्ने मानिसहरूको संख्या पनि 23% बढेर 32% पुगेको पाइयो। लकडाउन पछाडिको समयमा फेरि 18 देखि 24 वर्ष र 75 वर्ष माथिका अस्ट्रेलियालीहरूको जुवा खेल्ने गतिविधि महामारी पूर्वकै अवस्थामा पुगेको छ। यो तथ्याङ्क भने अस्ट्रेलियन नेसनल युनिभर्सिटीले नोभेम्बर 2020 3,000 मानिसहरूमाथि गरेको अध्ययनले देखाएको हो। त्यस्ता राष्ट्रिय स्तरमा नै देखिएको ढाँचा न्यू साउथ वेल्समा पनि देखियो। जुवाका कारण हानि पुर्याएका मानिसहरूलाई निशुल्क परामर्श र सहायता सेवा प्रदान गर्ने ग्याम्बल अवेरले महामारीको बेला एक समयमा त उनीहरूलाई फोन आउने संख्यामा पनि निकै कमी आएको देखेको थियो। ग्याम्बल अवेरलाई हेर्ने राज्य सरकारको एजेन्सीकी निर्देशक नटाली राइटले धेरै मान्छेहरू अनलाइनतर्फ गएको देखिएको भए पनि महामारीका कारण उनीहरूको जुवा खेल्ने गतिविधिमा भने कमी आएको थियो भनी बताएकी छन्।
We saw a lot of people go online as well, but we also saw many people reduce their gambling as a result. So it was a very mixed experience for many people. We also saw our services drop. So we had a less people seeking help during that period as well. So it's been very mixed, but what we did see was as things started to open up again, a lot of people did go back to gambling and therefore needed that support. So the other real shift that we've seen is a willingness for support online, so via video conference and on the phone, whereas 3 years ago it was very face-to-face driven.
सन् 2018 35% वा 65 लाख अस्ट्रेलियाली वयस्कहरूले एक वा सोभन्दा बढी जुवामा मासिक रूपमा खर्च गरेको राष्ट्रिय घरतुरी आय र श्रमको गतिशीलता हेर्ने हिल्डा सर्वेक्षणले देखाएको थियो। ती संख्यामध्ये 13,30,000 मानिसहरूलाई जुवाका कारण गम्भीर किसिमका हानि हुने जोखिम भएको वर्गमा राखिएको थियो। राइट भन्छन्, जुवा सम्बन्धी तथ्याङ्कहरूमा आप्रवासीहरू धेरै नै रहेका छन्।
Of those people that are problem gamblers, around 20% of those are from cultural backgrounds. So it's really important that services are provided to everybody in New South Wales, and we've got really high proportions of multicultural communities throughout the state.
उक्त जानकारीले गर्दा अङ्ग्रेजी बाहेकका भाषा बोल्नेहरूका लागि सेवा विस्तार गर्न प्रेरित गर्यो। दोभाषे परामर्शदाताहरू, उल्थाकारहरू र समुदायका स्वास्थ्य सेवा प्रदायकहरूको सहकार्य हुँदा पश्चिम सिडनीको स्थानीय स्वास्थ्य क्षेत्रमा सहयोगका लागि आउने मानिसहरूको संख्यामा वृद्धि हुने आशा गरिएको छ। राइट भन्छन्, सांस्कृतिक पृष्ठभूमिका आधारमा संस्कृति सुहाउँदो हिसाबले सहायताका सेवाहरूसँग जोड्नुपर्ने देखिन्छ।
Quite often there's a real lack of awareness in communities about gambling and gambling-related problems. I think, you know, a lot of it is hidden under the covers in terms of talking about it, stigma related to gambling. Very much also, we in Western cultures have a real, we do our therapy through counselling and those sorts of things, and that's actually a foreign concept for many multicultural communities. There can be a bit of fear around people in your community finding out about your issues. So in fact, for many people, they want to see somebody from outside their culture as well to assist with their issues.
बहुसांस्कृतिक समुदायको मानसिक स्वास्थ्यमा कार्यरत ट्रान्सकल्चरल मेन्टल हेल्थ सेन्टरकी व्यवस्थापक मारिया क्यासनिटीले ग्याम्बल अवेरको बहुसांस्कृतिक सेवा प्रदान गर्न सहयोग गर्छिन्। उक्त स्वास्थ्य केन्द्र पनि पश्चिम सिडनीको स्थानीय स्वास्थ्य जिल्ला अन्तर्गत नै पर्दछ। उनी भन्छिन्, सांस्कृतिक मूल्य मान्यताभित्र कलङ्कका रूपमा हेरिने विषयहरू रहेको बुझेपछि नै आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई जुवाको हानिबाट बाहिर निस्कन सहयोग गर्न सकिन्छ।
Some cultures, it is not acceptable to challenge and question a counsellor or seek more information. There's, you know, often sometimes.
क्यासनिटी भन्छिन्, सेवा प्रदायकहरू लकडाउन पछिको समयमा अझ धेरै आवश्यकता र मागहरूलाई पूरा गर्न आफूलाई तयार गरिरहेका छन्।
So even with limited access, gamblers returned and reportedly they spent more on gambling comparatively to previous years. What's particular to Western Sydney is our diversity. So it's about reaching diverse communities and communicating safe messaging around problem gambling and linking them up with services where that's important.
अस्ट्रेलियाले विश्वमै जुवाका कारण सबैभन्दा बढी प्रतिव्यक्ति घाटा बेहोर्ने गर्दछ। यसको प्रत्यक्ष कारण भनेको जुवा खेल्न प्रयोग हुने पोकर मसिनलाई कानूनी बनाएर सन् 1990 जुवालाई नियमन नगर्ने विश्वमै पहिलो देश बनेको थियो। जुवा सम्बन्धी घाटामा प्रत्येक वर्ष $1200 भन्दा बढी प्रतिव्यक्ति घाटा हुने गरेको बेलायतमा अवस्थित विश्वव्यापी जुवा सम्बन्धी गतिविधिको विश्लेषण गर्ने S2 ग्याम्बलिङ क्यापिटलले देखाएको छ। त्यस्तै समग्रमा जुवा सम्बन्धी कानूनी कदमहरूमा सन् 2018-19 $25 अर्ब खर्चिएको अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरले जनाएको छ। र अब यो अब समुदायमा कस्तो किसिमको बहुसांस्कृतिक समुदायमा चाहिँ जुवाको लत हटाउनको लागि के कस्ता पहल भएका छन् भन्ने बारेमा यो रिपोर्ट सुनिसकेपछि अब अलिकति नेपाली पृष्ठभूमि अथवा भनौँ नेपाली समुदायमा चाहिँ यसको कस्तो रहेको छ त अवस्था भन्ने बारे पनि कुरा बुझ्नतर्फ लागौँ।
एसबिएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।
क्लबभित्र अहिले त्यो ग्याम्ब्लिङको समस्या चाहिँ कतिको छ? अब लकडाउन त भयो, फिजिकल्ली गएर त्यस्तो हुन्छ नि ग्याम्ब्लिङ गर्न नसके पनि अनलाइनबाट अचेल धेरै हुने गरेको भनेर कुरा आइरहँदाखेरि त्यो त्यो चाहिँ कतिको देखिन्छ त्यो समस्या अहिले क्लबभित्र?
क्लबमा क्लब एउटा अहिले क्लबको फ्यामिली एकदम बढिसकेको छ। क्लबमा ग्याम्ब्लिङ नहुने भन्ने त छैन, अब हर तरहको मेम्बर छ क्लबमा। कोही राम्रो पनि छ, कोही सोबर पनि छ, कोही अलिअलि भद्रगोल गर्ने पनि छ, अनि कोही कोही स्टिल ग्याम्ब्लिङमा लागेकोहरू पनि छ। 100% त त्यस्तो रिकभरी भएको छैन। तर राम्रो के छ क्लबमा कि सबै सिनियरहरू प्लस जुनियरहरू एकदम एकअर्कासँग फलोअप प्लस एउटा काइन्ड अफ बन्डिङ छ। त्यसले गर्दाखेरि हामीलाई केही केही प्रब्लम ठुलो भन्नाले केही सिचुएसन ठुलो हुनेभन्दा पहिला नै सेन्स आउँछ। जसरी कि तपाईँले अनलाइनको कुरा गर्नुभयो, अनलाइन ग्याम्ब्लिङ स्टिल हाम्रोमा एक दुईजना भाइहरू स्टिल लागिरहेको छ। स्पेसली फुटबल सम्बन्धी नै ब्याटिङ भनौँ, जसरी अब इपिएल लिगमा हुन्छ कि त्यो इन्टरनेसनल, अब अनलाइन ब्याटिङ त सबैतिर अभाइलेबल छ। त्यसले गर्दा उनीहरू चाहिँ अब फुटबल खेल्न नपाएर हुन्छ कि अब भनौँ अनलाइन फुटबलमै ब्याटिङतिर पनि लागेको छ। तर हामीलाई यसलाई प्रब्लम ठुलो हुने भन्दा पनि पहिला नै सेन्स गरेर कसरी हुन्छ, फलोअप गरेर कसरी हुन्छ। पहिला पास्टमा जसरी लकडाउन हुँदैभन्दा अगाडि सबै ठाउँमा पोकर मसिनहरू छपछपथी अभाइलेबल हुन्थ्यो, त्यो इक्जाम्पलहरू दिएर कसरी पुरानो भाइहरूलाई इन्भल्भ गरेर हुन्छ कि उनीहरूलाई काउन्सिलिङ गरेर हुन्छ कि अलिकता कम गर्न चाहिँ हामी कोसिस गर्दैछ। अनि हामीले पहिला हाम्रो अब भनौँ ग्रुप च्याट्सहरू छ, फ्यामिली ग्रुप च्याट्स, वाट्स ग्रुप हुन्छ, वाट्सएप ग्रुप्स हुन्छ कि हाम्रो वाइबर ग्रुप्सहरू हुन्छ त्यो पनि छ। त्यसमा चाहिँ हामीले सिनियर एज अ सिनियर म प्लस मेरो दुई तिनवटा मेम्बरहरू एकदम सिनियरली हामी मोनिटर गरिरहेको हुन्छ कि कतै कसैले केही कुरा अब ग्याम्ब्लिङ सम्बन्धी केही कुरा सेयर गरिन्छ भने हामीले उसलाई पर्सनली भेटेर त्यो भाइलाई पर्सनली कुरा गरेर उसलाई सम्झाएर हुन्छ कि इक्जाम्पल दिएर हुन्छ कि कन्भिन्स गराउन खोज्छ कि यस्तो कन्टेन्टहरू तिमीले ग्रुप च्याटमा भन्यो भने या लेखेको भने यसले इन्करेज गर्छ अरूलाई। त्यो भएर हामीले सक्दो त्यो कुरालाई चाहिँ हाम्रो फ्यामिलीको क्लबको ग्रुप च्याट्सहरूदेखि अलिक टाढा नै राख्न खोज्छ।
उनीहरूले कम्युनिकेसन चाहिँ कतिको खुलेर गर्छन् कि अब कि अब त्यो मैले गल्ती गरिरहेको छु भनेर अलिकति गलत ट्र्याकमा छु है भने जस्तो भएर उनीहरू कम्युनिकेसन गर्न हिचकिचाउँछन्, कस्तो देख्नुहुन्छ?
एकदम एकदम यो कुरा एकदम इम्पोर्टेन्ट थियो। अनि यो कुरा मैले फर्स्ट इयरमै जब मैले जोइन गरेँ मैले बोर्डमा राखेको थिएँ, हाम्रो मेम्बर सिनियर दाइहरूलाई यो कुरा राखेको थियो कि जसरी म सबै भाइहरूसँग सायद त्यति क्लोज हुन नसक्ला अनि उनीहरूले मसँग खोल्न नसक्ला, त्यतिखेर हामीले के गर्थ्यो, जसले जसरी फर इक्जाम्पल एकजना भाइ रकडेलमा बसेको छ, उसको घरमा कोही नयाँ भाइ आएको छ, उसले त्यो भाइलाई हाम्रो क्लबमा इन्ट्रोड्युस गराएको हुन्छ भनेपछि त्यसको सबभन्दा नजिकको चाहे त्यो भाइ हो चाहे त्यो बहिनी हो कसको मन खान्छ त हामीले त्यसलाई समात्छ, त्यसलाई एज ए मिडिएटर राख्छ, त्यसलाई एज ए भनौँ एउटा अब हाम्रो कुरा उसले डाइरेक्टली नखाए पनि त्यो मान्छेको कुरा उसले अलिकता झसक्क पार्छ कि अनि उसलाई बिचमा राखेर हुन्छ कि उसलाई पहिला हामीले इक्जाम्पल दिन्छ, हेर भाइ पहिला यस्तो भएको थियो हाम्रो भाइहरूकोमा यति उनीहरूले घाटा नोक्सान बिहोर्न सक्यो अनि कुनै सिचुएसनमा उनीहरूलाई चाहिँ अब भनौँ नेपालबाट पनि प्रेसर आयो, कुनै बेला त यस्तो भाइहरू पनि भए थियो कि लाज मानेर फ्यामिलीसँगै दुई तिन महिनासम्म आउट अफ कन्ट्याक्ट हुने पनि सिचुएसन आएको थियो एक दुईजनाको. त्यो कुराहरू इक्जाम्पल दिएर हुन्छ कि नाम नखुलाएर तर इक्जाम्पल दिएर ओ जो उसको क्लोजको छ उसलाई चाहिँ रेगुलर फलोअप गर्न लगाउने हजुर. अनि स्पेसली हामीले यस्तो कुरामा चाहिँ बहिनीहरूलाई इन्भल्भ गराउँछ किनभने बहिनीहरूको बोली चाहिँ भाइहरूले चाहिँ अलि नकाट्दो रहेछ. अनि म चाहिँ त्यसमा यस्तो कुराहरूमा चाहिँ जहिले नै इन्भल्भ हुन्छु. त्यही भएर क्लबमा नयाँ भाइहरूले चाहिँ यो गम दाइता मम्मी जस्तै रहेछ अलिक छुचो छुचो भन्छ मलाई. अनि मैले चाहिँ उनीहरूको भनौँ न एउटा सफ्ट सफ्ट वेन समात्छु अनि हेर्छु उसको क्लोजको को छ अनि मैले उसलाई समात्छु इन्डाइरेक्टली एउटा साइकोलोजिकल वेमा के जसरी उसको क्लोज को छ त अब हामीले उनीहरूलाई स्टक गरेको नभनौँ अनि हामीले उनीहरूले उनीहरूको एक्टिभिटी चाहिँ बारम्बार हेरिरहेको हुन्छ इन्डाइरेक्टली हुन्छ. अब उसको पोस्ट हेर्छ हामीले उसले विकेन्डमा कस्तो पोस्ट गरेर राखिरहेको छ उसको फ्रेन्ड सर्कल कस्तो छ उसले कसलाई बोलिरहेको छ उसको कलेजको उसको असाइनमेन्टहरू टाइममा बुझाएको छ कि बुझाएको छैन फिस उसको टाइममा छ कि छैन भिजा उसको रेगुलर छ कि छैन घरमा बसेकोहरूसँग अब भनौँ न मनमुन्डा कतिको भएको छ त्यो घरको रेन्ट उसले रेगुलरली तिरेको छ कि छैन काममा कतै फायर गरिदियो कि काममा कस्तो छ उसको स्टेटस धेरै कुराहरू भनौँ त्यो कुराहरूलाई चाहिँ काइन्ड अफ एउटा हेरिरहेको हुन्छ जो कि एकदम टाइम कन्ज्युमिङ प्लस कहिले काहीँ यस्तो लाग्छ कि किन गरिरहेको छ जस्तो पनि लाग्छ. र एन्ड अफ द डे जब भनौँ न जब भाइहरूले पिआर पाउँछ कि उनीहरूलाई चाहिँ स्पोन्सरसिप पाउँछ कतैबाट हामी ह्याप्पी हुन्छ.
अनि त्यही अब त्यही तपाईँले पटक पटक परिवार भन्नुभयो होइन अनि त्यसपछि अब त्यही अनुसारले तपाईँहरूले सहयोग पनि गरिरहनु भएको छ अलिकति हेरचाह जस्तो पनि गरिरहनु भएको छ
होइन है.
अनि के अहिले अहिले पछिल्लो समयमा चाहिँ कस्तो किसिमको समस्याहरू चाहिँ अलिक बढी देखिन्छ कि त्यहाँ क्लब मेम्बरहरूमा अब नयाँ आएको भाइ बहिनीहरूमा चाहिँ
हालको वान एन्ड हाफ इयरमा के भयो हामीलाई चाहिँ भैरवबाट आउने भाइहरू त टोटली बन्दैको बन्द भएको थियो. हामीलाई प्रब्लम के भएको थियो उनीहरूको माइग्रेसनतिर हामीलाई एकदम प्रब्लम भएको थियो. अनि हाम्रो फर्स्ट प्रायोरिटी उनीहरूलाई न्यू साउथ वेल्समै सेटल गराउने फर्स्ट प्रायोरिटी राखेको थियो प्लस अब उनीहरूको सब्जेक्ट प्लस इन्ट्रेस्टले गर्दाखेरि हामीलाई उनीहरूलाई कसरी हुन्छ जसरी स्टेट स्पोन्सरसिप तजमानिया हुन्छ कि क्यानबरा हुन्छ कि तपाईँको न्यू क्यासल हुन्छ कि डब्बु ओरेन्ज यो ठाउँहरूमा प्लस उनीहरूले जुन विषय पढेको छ क्या त्यही विषयमा उनीहरूले काम पाउँछ त्योतिर उनीहरूलाई डाइरेक्सन दिनलाई चाहिँ एकदम गाह्रो भएको थियो हामीलाई. किनभने हामीले एउटा भाइ र दुईवटा बहिनीहरूलाई चाहिँ तजमानिया के अरे क्यानबरा पुर्याउनु पर्ने भएको थियो तर उनीहरूको इन्ट्रेस्ट तजमानिया थियो. हामीले उनीहरूलाई चाहिँ ड्राइभ गरेर हामीले क्यानबरा पुऱ्यायो तर क्यानबरामा चाहिँ उनीहरूलाई उनीहरूको भिजा कन्डिसन मिट गर्न नसक्यो अनि तजमानिया त्यतिखेर बन्द. त्यतिखेर त्यस्तो सिचुएसनहरू हुँदाखेरि एकदम स्ट्रेस भएको थियो. अनि कसरी हुन्छ तजमानिया खुल्ने साथ बेलुका गाडी पठाएर हुन्छ कि उबर यो रेन्टल गाडीमा उनीहरूले क्यानबराबाट झिकाएर मेलबर्न यहाँबाट मेलबर्न पठाएर हुन्छ कि बोर्डर लिमिटेड टाइमको लागि खुल्दाखेरि कसरी हुन्छ सेटलमेन्टतिर हामीलाई एकदम गाह्रो भएको थियो भाइहरूलाई. कसरी कुन स्टेटमा पठाउने कसरी उनीहरूलाई सेटलमेन्ट गर्ने त्यसरी गर्दा त्यो 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 पोइन्ट अफ भ्यू चाहिँ त्यो त्यो सिचुएसन चाहिँ अलिक स्ट्रेसफुलै थियो किनभने हामी आफू पनि आफ्नो फ्यामिलीलाई हेर्न पनि कतै आफूलाई पनि कोभिड
र अब यो चाहिँ हामीले केही वर्ष अगाडि यो प्रस्तुतिको अगाडि भन्न भ्याइनँ मैले होइन सगरमाथा फुटबल क्लबले आफ्ना क्लब सदस्यहरूमा देखिएको जुवाको लतको समस्यालाई सम्बोधन गर्न लिएको पहल कदमी बारे कुरा गरेका थियौँ र अन्तर्वार्ताका क्रममा चाहिँ क्लबका सदस्यहरूमध्ये केहीले यो लतका कारण धेरै पैसा गुमाएको भन्दै पछुताएको पनि बताएका थिए. हामीले सन् 2018 देखेको यो समस्या र त्यसलाई सम्बोधन गर्ने सगरमाथा फुटबल क्लबको प्रयास महामारी का दौरान र लकडाउन खुलिसकेपछिको समयमा कस्तो छ भनी क्लबका मिडिया कोअर्डिनेटर रहेका गम गुरुङसँग गरिएको कुराकानी सुन्नुभयो. पुरा कुराकानी चाहिँ तपाईँले केही समय पश्चात हाम्रो वेबसाइटमा sbs.com.au/नेपालीमा सुन्न सक्नुहुनेछ. तर यसै बिचमा चाहिँ तपाईँ वा तपाईँले चिनेको जो कोही जुवाको लतका कारण प्रभावित भए न्यू साउथ वेल्समा ग्याम्बल अवेयरको सेवा उपलब्ध छ. अङ्ग्रेजी बाहेकका भाषा बोल्नेहरूका लागि पनि परामर्शदाताहरू उपलब्ध रहेका छन्. थप जानकारीका लागि ग्याम्बल अवेयरको वेबसाइटमा जानुहोस् वा 1800-858-858 फोन गर्नुहोस्. यति भन्दै चाहिँ अब पालो भएको छ छोटो विश्रामको र विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँहरू सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम म सुनिता पोखरेलको साथमा र अब एक घन्टाको समय होइन लगभग अब छ पाँच मिनट मात्र बाँकी रहेको छ र यो पाँच मिनटको समय अवधिमा चाहिँ हामीले एउटा गीत सुन्नेछौँ होइन, तर अब आज कार्यक्रममा प्रसारण भएका जति पनि विषयहरू रहेका छन् ती सम्पूर्ण विषयहरू हाम्रो वेबसाइटमा कि त प्रकाशित भइसकेका छन् या त अब आगामी दिनमा फेरि प्रकाशित हुनेछन् र त्यसको लिङ्क चाहिँ तपाईँले फेसबुक र ट्विटरमा @SBS नेपालीमा पनि प्राप्त गर्न सक्नुहुनेछ। र यति जानकारीको साथमा चाहिँ अब जाँदा जाँदै गीत सङ्गीत खासै छुटाउने चलन नभएको भएर गीत सुनिहालौँ। अब अलिकति पुरानो खालको गीत रहेको छ, सुगम पोखरेलको स्वरमा जाँदैछु टाढा बोलको यो गीत अबको प्रस्तुतिमा।
सुने जब यो खबर म धेरै बेर आत्तिए।
गीतले चाहिँ अब जाँदैछु टाढा भने पनि म कहीँ टाढा जानेवाला छुइनँ, अर्को बिहिबार फेरि पनि भेट हुने नै छ, तर अब आजको कार्यक्रमबाट भने बिदा लिने समय लगभग भइसक्यो। त्यही भएर जाँदा जाँदै चाहिँ एकपटक आजका प्रमुख समाचारहरू सुनिहालौँ। न्यू साउथ वेल्स र भिक्टोरियाद्वारा लगभग उस्तै किसिमको विद्यालय खोल्ने योजना सार्वजनिक। क्विन्सल्यान्डले विद्यालयमा पठन पाठन सुरु भएपछि विद्यार्थी र शिक्षकहरूमा नियमित कोभिड जाँच गराउने व्यवस्था नल्याउने र नेपालमा प्रमुख क्रिकेट खेलाडीहरूमा पनि सङ्क्रमण पाइएपछि T20 विश्वकप छनौट खेलका लागि जारी बन्द प्रशिक्षण प्रभावित। यसका साथ आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। बिहिबार फेरि भेटौँला। त्यतिन्जेलसम्मको लागि स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। हस्त नमस्कार।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।